الحمد لله رب العالمين، وصلى الله وسلم على رسوله الكريم ونبيه الأمين وعلى آله وأصحابه أجمعين. جو حضرات آگے تشریف لا رہے ہیں وہ نمازیوں کا احترام پورا پورا کریں، کسی نمازی کے آگے سے گزرنا یا ان کے آگے بیٹھنا یہ مناسب نہیں ہے، احتیاط کیجئے. اما بعد، فاعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم. یا ایہا الذین آمنوا استعینوا بالصبر والصلاة ان اللہ مع الصابرین. ولا تقولوا لمن يقتل في سبيل الله اموات بل احياء ولكن لا تشعرون. ولنبلونكم بشيء من الخوف والجوع ونقص من الاموال والانفس والثمرات وبشر الصابرين الذين اذا اصابتهم مصيبه قالوا انا لله وانا اليه راجعون اولئك عليهم صلوات من ربهم ورحمه واولئك هم المهتدون. میرے معزز و مکرم بزرگوں اور بھائیوں، سورہ بقرہ کے 19ویں رکوع کی تفسیر آج اللہ کے فضل سے شروع ہو رہی ہے، اور اس رکوع میں اللہ تعالی نے اہل اسلام کے لیے تعلیمات نازل فرمائی ہیں. اس رکوع میں اللہ سبحانہ و تعالی نے مسلمانوں کو زندگی گزارنے کے ڈھنگ سکھائے، اور علماء کرام کا یہ طریقہ ہے کہ وہ جب بھی کوئی تفسیر بیان فرماتے ہیں، قرآن کریم کی کسی آیت کی تشریح کرتے ہیں، کسی آیت کا ترجمہ بیان کرتے ہیں، تو اس میں ربط دیکھا جاتا ہے. ربط کسے کہتے ہیں؟ فرمایا کہ اللہ تعالی نے جو قرآن کریم نازل فرمایا ہے، اس کی جتنی بھی سورتیں ہیں، جتنی بھی آیتیں ہیں، ساری کی ساری آپس میں وہ ربط میں ملی ہوئی ہیں. اور یہ تفسیری نقطے ہیں، یعنی اگر کوئی مسلمان یہ کہہ دے کہ قرآن کریم کی ہر ہر آیت آپس میں مربوط ہے اور یہ میرا ایمان ہے، اس کے بغیر میں قرآن کریم کی تفسیر و تشریح کو نہیں مانتا، تو یہ بات غلط ہے. ایسا کہنے والا آدمی وہ غلط بات کرے گا، بلکہ ہمارے دین میں اللہ وحدہ لا شریک نے ہر تعلیم کا ایک مرتبہ رکھا ہے. وہ تعلیمات جو فرض ہیں، مثلا نماز ہے، اس میں واقعتاً کسی شک شبے کی گنجائش نہیں ہے. نماز کی رکعتیں ہیں، اس میں ایک رکعت آدھی رکعت بھی کوئی آگے پیچھے کرے تو اس کی نماز صحیح نہیں ہوگی. کچھ تعلیمات وہ اپنے مقام اور مرتبے کے لحاظ سے تو فرض کے قریب ہوتی ہیں، لیکن ان تعلیم کا جو ثبوت ہوتا ہے شرعی دلیل سے، وہ اس لیول کا نہیں ہوتا، اس پاور کا نہیں ہوتا، اس مقام کا نہیں ہوتا جس مقام کی فرض کی خبر ہوتی ہے. بہرحال یہ ایک طویل بحث ہے. تو ہم بات کر رہے تھے کہ یہ جو ہم نے آیتیں شروع کی، یا ایھا الذین آمنوا استعینوا بالصبر والصلاۃ، ان آیت کا گزشتہ آیتوں سے کیا تعلق ہے؟ فرمایا کہ گزشتہ آیتوں میں اللہ سبحانہ و تعالی نے مسلمانوں کے لیے جو عظیم احسان فرمایا، حضرت ابراہیم کو مکہ بھیجا، مکہ میں کعبہ کی تعمیر کروائی، حضرت اسماعیل علیہ السلام کی قربانی کروائی، اور جناب رسول اللہ صلی اللہ علیہ وسلم کو مکہ میں مبعوث فرمایا، یہ ساری کی ساری تیاری کس چیز کی ہے؟ اب یہاں سے اللہ تعالی وہ احکام بیان فرما رہے ہیں. اور جو میں نے آپ سے ربط کی بات کی، اگر آپ کے ہاتھ میں قرآن کریم موجود ہے، اسی رکوع کی آخری آیت کو دیکھیں، وَإِلَٰهُكُمْ إِلَٰهٌ وَاحِدٌ لا الہ الا ہوا الرحمن الرحیم. یہ وہ اصل تعلیم ہے جس تعلیم کے لیے اللہ وحدہ لا شریک نے انبیاء بھیجے. یہ وہ آیت ہے، یہ وہ تعلیم ہے جس کے لیے ابراہیم علیہ السلام تشریف لائے. ایک اللہ کی عبادت، اللہ کے سوا کسی اور سے کوئی عبادت نہیں ہوگی. اور یہی وہ پیغام ہے جو حضرت عیسیٰ علیہ السلام اپنی قوم کے پاس لائے تھے، یہی وہ پیغام ہے جو حضرت موسیٰ علیہ السلام نے بنی اسرائیل کو سمجھایا ہے، یہی وہ پیغام ہے جو حضرت یعقوب علیہ السلام نے اپنے صاحبزادگان کو، حضرت یوسف علیہ السلام نے مصر کے لوگوں کو سمجھایا ہے. اور ہم دوبارہ وہ دعویٰ مقرر کریں گے کہ اللہ وحدہ لا شریک نے جتنے بھی انبیاء بھیجے ہیں ان کا پیغام ایک پیغام تھا، وَإِلَٰهُكُمْ إِلَٰهٌ وَاحِدٌ لَا إِلَٰهَ إِلَّا هُوَ الرَّحْمَنُ الرَّحِيمُ. اس پیغام کے لیے، اس عمل کے لیے، اور اس عظیم فلسفے کے پر عمل کرنے کے لیے مسلمان کو تیاری کرنا ضروری ہے. تیاری کیسے ہوگی؟ دنیا کا کوئی کام بھی بغیر تیاری کے، بغیر ٹریننگ کے ہو ہی نہیں سکتا. اگر ہوگا تو نامکمل ہوگا، کہیں نہ کہیں اس میں کمی بیشی آئے گی. یہ دنیا کا اصول ہے اور یہ انسان کی فطرت ہے. اس لیے اللہ وحدہ لا شریک نے آیت نازل فرمائی، یا ایھا الذین آمنوا، یہ خطابات شروع ہو گئے. خطابات یعنی اللہ مسلمانوں کو خطاب فرما رہے ہیں. اللہ تعالی صحابہ کرام اور جناب رسول اللہ صلی اللہ علیہ وسلم کے امتیوں کو پیغام دے رہے ہیں، تعلیم دے رہے ہیں، حکم دے رہے ہیں، اور اس کا سمجھنا اور اس پہ عمل کرنا یہ ہر مسلمان کے لیے ضروری ہے. قرآن کریم میں آیات بہت ساری ہیں جس میں اللہ تبارک و تعالی نے یا ایھا الذین آمنوا، یا ایھا الذین آمنوا مسلمانوں سے خطاب کیے ہیں. اور یہاں پہ جو خطاب ہے اس میں فرمایا، اے ایمان والو، استعینوا، مدد حاصل کرو، مدد لو، بالصبر والصلاۃ، صبر کر کے بھی اور نماز پڑھ کے بھی. ان اللہ مع الصابرین، اللہ وحدہ لا شریک صبر کرنے والوں کے ساتھ ہے. یہ آیت ہے، اس کا مطلب اور ترجمہ سمجھنا ہر مسلمان کے لیے بہت بڑے فائدے کا باعث ہے. سب سے پہلے تو صبر کسے کہتے ہیں؟ علماء کرام کہتے ہیں کہ صبر کہا جاتا ہے کف النفس عن المکروہ، یعنی اپنے آپ کو غلط کام سے روک لینا، یہ صبر کہلاتا ہے. پھر اس کے بعد صبر کی تفصیل کیا ہے، صبر کس کس قسم کا ہوتا ہے، اور ہمارے دین میں کس کس عمل کو صبر کہا گیا ہے. شیخ سعدی علیہ الرحمہ نے فرمایا ہے، دارو کے طبیب میں گویت صبر است، वो दवाई जो तबीब मुझे देना चाहते हैं, खिलाना चाहते हैं, वो कड़वी है। सबर का तर्जुमा फारसी में, अरबी में भी मुसब्बर कड़वे को कहा जाता है, सबर कहते हैं कड़वे को। वही नफ्स हरीस मी ख्वाहत शकर, शेख सादी कहते हैं मेरा नफ्स हरीस हमेशा मीठा खाना चाहता है, लेकिन मीठा ज्यादा खाएंगे तो मर जाएंगे, मीठा ज्यादा खाएंगे बीमार हो जाएंगे, हार्ट अटैक हो जाएगा, शुगर हो जाएगी। कितनी प्यारी मिसाल शेख सादी ने दी है कि नफ्स हरीस तो शकर चाहता है, लेकिन तबीब और हकीम जो आपको खिलाना चाह रहे हैं वो कड़वा है। इसलिए जिंदगी में हमेशा सिर्फ और सिर्फ हलावत तलब करना, जिंदगी में हमेशा अपने लिए मजे तलब करना, जिंदगी में हमेशा मीठे की तलाश में रहना जिंदगी के, ये इंसान की फितरत के खिलाफ, और ये अल्लाह वहदहू ला शरीक के तालीमात के खिलाफ है। बल्कि फरमाया सबर कहते हैं, सबर के तीन दर्जे हैं। नंबर एक, हलाल और हराम पे अपने आप को पाबंद कर लेना, ये सबर है और ये सबसे बड़ा सबर है। नंबर दो, जो अल्लाह वहदहू ला शरीक ने इबादतें नाजिल फरमाई हैं, नमाज, नमाज में बातें नहीं करनी, नमाज में इधर उधर नहीं देखना, नमाज में दुनिया की सोचें नहीं करनी, नमाज में तवज्जो अल्लाह की तरफ रखनी है, और नमाज के लिए तहारत जरूरी है, नमाज के लिए मस्जिद में आना बड़ा सवाब है, इन अहकाम के इंसान को मान लेना और तस्लीम कर लेना, ये भी सब्र है। रोजा देखिए कितनी बड़ी इबादत है, और इमाम शाफी रहमतुल्लाह अलैह इस आयत का तर्जुमा ही ऐसे करते थे, ऐ ईमान वालो तुम मदद तलब करो रोजे से और नमाज से, यानी वो सब्र का तर्जुमा रोजे से करते थे। इमाम शाफी रहमतुल्लाह अलैह बहुत बड़े आदमी हैं, इस रोई जमीन के बड़े इमाम हैं, हदीस और फिका के समंदर हैं। उन्होंने इसका तर्जुमा किया बिस्सब्र वस्सला, ऐ ईमान वालो तुम अल्लाह के करीब हो, अल्लाह की मदद हासिल करो, अल्लाह की नुसरत हासिल करो रोजे से और सबर से, नमाज से। सबर के दो दर्जे मैंने बयान किए, नंबर एक हलाल और हराम का पाबंद हो जाना, नंबर दो इबादात में अल्लाह वहदहू ला शरीक के बताए हुए तरीकों को अपना लेना, और नंबर तीन कफ्फ नफ्स अनिल मकरूह, गलत कामों से अपने आप को रोक लेना, ये सबर है। अवाम में क्या मशहूर है, ये आखिरी किस्म जो है इसको वो सबर कहते हैं। मसलन मैं आपको मिसाल दूं, कफ्फ नफ्स अनिल मकरूह, अब खानदान में एक अजीज का इंतकाल हो गया, दिल चाहता है कि आदमी खूब रोए, आदमी खूब हंगामा करे। और हदीस शरीफ में आता है, खातून जनाब रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की खिदमत में आई और कहा, अल्लाह के रसूल मेरा बेटा जो जिहाद में शहीद हुआ है, बताइए उसकी मगफिरत हुई या नहीं हुई, अगर नहीं हुई तो मैं ऐसा शोर मचाऊंगी कि मदीना वाले भी याद करेंगे कि कैसा मैंने शोर हंगामा किया है। ऐसे लोग भी होते हैं। तो बहरहाल अब दीन ने कहा कि अपने आप को महदूद रखें, अपने आप को कंट्रोल रखें, अल्लाह की तालीमात को अपनाने की कोशिश करें और सुन्नत के मुताबिक इसके तमाम अहकाम को पूरा करें। एक मुसलमान अपने अंदर के जज्बात को काबू करके इस दीन के ऊपर अमल करता है, इसको अवाम सबर कहते हैं, और यकीनन ये सबर है। लेकिन सबर सिर्फ यहां तक महदूद नहीं है, बल्कि सबर में हलाल और हराम की एहतियात करना ये शामिल है। अल्लाह ताला ने कुरान करीम में फरमाया है, इन्नमा युवफ्फा सबिरूना अजरहुम बिगैर हिसाब, हम सबर करने वालों को बेहिसाब अजर देंगे। अल्लामा इब्ने कसीर रहमतुल्लाह अलैह जो मशहूर तफसीर लिखी है, जिन्होंने इब्ने कसीर के नाम से, वो फरमाते हैं कि यहां इन नमाय फसाबिरून से मुराद ये वो सबर वाले हैं जो इन तीनों सबर के दर्जों पे अमल करते हैं। नंबर एक हलाल और हराम की पाबंदी, नंबर दो इबादात की पाबंदी, और नंबर तीन कफ नफ्स अनिल मकरूह, अपने आप को रोक लेना मकरूह से। हदीस शरीफ में आता है मैदान हशर में ऐलान होगा अय्युहस साबिरून, सबर करने वाले आ जाओ। यहां भी सबर से मुराद यही सबर है कि अल्लाह की दीन की तालीमात पे जो सबर कर ले। दिल चाहता है कि शराब पिए लेकिन वो बोले कि नहीं, और दिल चाहता है कि सोता रहे लेकिन नमाज का वक्त मौजूद हो। सर्दी हो और दिल चाहे कि कंबल में लेटे रहो लेकिन बाहर निकल के ठंडे पानी से वुजू करता है। ये सारे के सारे आमाल ये सबर हैं। ये अपने नफ्स को ट्रेन करना है और अपने नफ्स को अल्लाह के अहकाम के मुताबिक लाना है। या अय्युहल्लज़ीना आमनू, ए ईमान वालों, इस्तईनू बिस्सब्र वस्सलाह, तुम मदद हासिल करो सबर से और नमाज से। यहां पे गौर कीजिएगा कि सबर के बाद नमाज का जिक्र किया है, इसकी क्या वजह है? उलमाए किराम कहते हैं कि असल में जो सबर है ये उमूमी कैफियत है, यानी जिंदगी में आप कभी कहीं मसरूफ होंगे, कहीं मशगूल होंगे, कहीं खुशी होगी, कहीं गम होगा, उसमें तमाम सूरतें जो सबर की हैं उसमें शामिल रहेंगी। और सलात के बारे में फरमाया कि ये नमाज सबर की खुसूसी कैफियत है। कैसे? यानी नमाज के अंदर जो पाबंदियां हैं, नमाज के अंदर जो आदाब हैं, नमाज के अंदर जो खुसूसियात हैं, उनको अपना लेना ये सबर की ट्रेनिंग है। और ये सबर के सीखने का वो ढंग है कि जो आदमी नमाज पढ़ना शुरू कर देता है अल्लाह वहदहु ला शरीक उसके लिए सबर को आसान कर देते हैं। हदीस शरीफ में आता है कुर्रतु आईनी अस्सला, जनाब रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया मेरी आंखों की ठंडक नमाज है। और हदीस शरीफ में इस तरह के भी अल्फाज आते हैं इजा हदसहु अमरुन फजा इला अस्सला, जनाब रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम को जब कोई अहम मामला पेश आ जाता था तो आप फौरी तौर पे नमाज के लिए मुतवज्जा हो जाते थे। बदर के मारके में जब इस्लाम और कुफर का पहली दफा आमना सामना हुआ और सहाबे किराम अपने महदूद वसाइल के साथ इस्लाम की सरबुलंदी के लिए बदर के मैदान में पहुंचे, 313 सहाबे किराम, गिनती की तलवारें, ऐसा भी था कि किसी सहाबी के पास तलवार नहीं थी तो उसके पास डंडा था, किसी सहाबी के पास डंडा नहीं था तो वो खाली हाथ पत्थर से काम लेने के लिए तैयार थे, और घोड़े और ऊंटों की तो बहुत किल्लत थी। उस मौके पे जनाब नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के लिए एक खेमा बनाया गया, आज भी वहां वो मस्जिद मौजूद है बदर में, मस्जिद अरीश के नाम से। यहां आप सल्लल्लाहु अलैहि वसल्लम ने नमाज पढ़ी है। हजरत अबू बकर सिद्दीक फरमाते हैं मैंने अपनी जिंदगी में रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम को इस तरह इन्हेमाक से और इतनी ज्यादा अल्लाह के सामने गिरियाजारी करते हुए नहीं देखा था। मतलब आप गौर कीजिए, जंग होने वाली है, अपने 313 बंदे दाव पे लगे हुए हैं, कोई बईद नहीं कि इनमें से एक भी जिंदा ना बचे। हमारे और आपके लोग ओ जी फौरी तौर पे खत लिख देते हैं मगरिब को, हमें इतनी मिसाइल, इतने जहाज, इतनी टैंक, इतनी तोपे भेज दो, नहीं होगा तो हम तबाह बर्बाद हो जाएंगे और हम गर्क हो जाएंगे, मोदी हमें खा जाएगा। असल बात, असल तवज्जो वो इस तरफ होनी थी कि जनाब रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने हर अहम अमर पे, हर अहम तरीन काम में, हर जिहाद में, हर तबलीग में, हर इस्लाम के मौके पे नमाज को आपने बहुत मुकद्दम रखा है। मतलब आप सोचिए, हफ्ते में हमारा दिन जुमे का दिन है और ये जो यहूदी हफ्ते के दिन छुट्टी करते हैं, हजरत शाह साहब रहमतुल्लाह अलैह ने लिखा है फैजुल बारी में, असल में इनको कहा गया था कि मोहतरम दिन का तायुन करो, तलाश करो, फअख्ताहुम, वो गलत हो गए, जुम्मे के बजाय उनको हफ्ता समझ में आया। असल में यहूद को भी जुमे के दिन की अजमत का कहा गया था और नसारा को कहा गया कि मजहबी दिन का एहतराम करो, मजहबी दिन की तैयारी करो, मजहबी दिन की कोशिश करो, फअख्ताहुम, उनसे गलती हो गई, क्योंकि हफ्ते का दिन तो यहूद का दिन था और यहूद से तो उनको किसी चीज में इत्तेफाक करना ही नहीं था, तो इतवार का दिन ले लिया। कैसी अजीब बात है, अल्लाह ताला ने उम्मत मोहम्मदिया पे ये एहसान किया, फरमाया कि अल्लाह ने इनको जो दिन अता फरमाया है जुमे का, ये वो असल दिन है जो अल्लाह के यहां महबूब दिन है। जुमे को जुमा क्यों कहते हैं? इसलिए कि आखिरत में एक दिन ऐसा हुआ करेगा कि उस दिन में तमाम कायनात के अंबिया, सुलहा, औलिया, उलमा, मुसलमान, नेक लोग सब के सब जमा होंगे, अल्लाह तबारक व तआला का दीदार होगा और अल्लाह से मुलाकात होगी। इस दिन को यौमुल जुमा आखिरत में कहा गया है और जुमे के दिन को हम जुमा इसलिए कहते हैं। हालांकि जुमे का कदीम नाम यौमुल अरूबा मशहूर है, लेकिन इस्लाम ने आज के दिन इसका नाम जुमा रखा और जुमे के दिन इज्तिमा होता है। जुमे के दिन उसकी याद ताजा होती है कि नेक लोग मस्जिदों में आते हैं, नमाज के लिए बैठते हैं, खुतबा सुनते हैं, अल्लाह को याद करते हैं। अगरचे शरारतियों ने कोशिश भरपूर कर ली है कि मुसलमान को इस मस्जिद में बैठने ज्यादा देर न दिया जाए। हजरत वाली साहब रहमतुल्लाह अलैह, इस पूरी दुनिया में हजरत ने जो खास तौर पे चंद मसाइल में बहुत ज्यादा कोशिश की थी, तहकीक की थी, लाखों रुपए खर्च करके अखबार में इश्तिहार छापा था, वजीर आजम को खुलेआम दावत हक दी थी, हजरत हसन बसरी रहमतुल्लाह अलैह की सुन्नत हजरत वाली साहब ने जिंदा की थी, और एक आदमी उसमें बार बार रुकावट बनता था कि नहीं, ये इश्तिहार नहीं छप सकता, इसलिए कि ये हमारी गवर्नमेंट की पॉलिसी के खिलाफ है। और उस आदमी का हशर क्या हुआ, औरतों के साथ बदनाम होकर आखिरकार मर गया। ये अंजाम मैंने अपनी आंखों से देखा है, अकलमंद के लिए इशारा काफी होता है कि ऐसे लोग, हजरत वाली साहब ने मेरे सामने दुआ फरमाई थी, अल्लाह इस आदमी का खातिमा खराब हो जाए, इसका ईमान सल्ब हो जाए, कि ये इस्लाम के इतने बड़े पैगाम को रोकने के लिए इश्तिहार में उसने पाबंदी लगाई थी कि नहीं छपे गए, इसलिए वो फिर जो उसके जेर साया अखबारात थे उसमें नहीं छपा, बाकी अखबारात में वो छप गया। शायद कि ये इंकशाफ आज पहली दफा हुआ हो। इसलिए मुसलमान को अपनी आखिरत हर वक्त नजर पे रखनी चाहिए। चंद सेकंड नहीं लगते जिस्म से रूह निकल जाने में, उसके बाद ये सारे आमाल खत्म, रिश्तेदार भी कब्र में रख के चले जाते हैं कि बस मामला खत्म हो गया। या अय्युहल्लज़ीना आमनु इस्तईनू बिस्सब्र वस्सलाह, हे ईमान वालों, तुम अल्लाह से मदद मांगो सबर से और नमाज से। कैसे? यानी कि नमाज जब पढ़ते हैं, हजरत हकीमुल उम्मत हजरत मौलाना अशरफ अली थानवी रहमतुल्लाह अलैह और मुफ्ती आजम पाकिस्तान हजरत मौलाना मुफ्ती मोहम्मद शफी रहमतुल्लाह अलैह ने अपनी तफासीर में लिखा है कि इस आयत से पता चलता है कि जैसे दुनिया की कुछ चीजों में असर है, मसलन आग जलाती है, मसलन पानी ठंडा करता है, मसलन हवा वो उड़ाती है, इसी तरह अगर किसी आदमी को सब्र चाहिए, दुनिया में उसके सबसे बड़ा इलाज नमाज है। या अय्युहल्लज़ीना आमनु इस्तईनू बिस्सब्र वस्सलाह, सब्र करो, और सब्र की ट्रेनिंग करनी है और सब्र की तैयारी करनी है तो वो नमाज है। इसलिए इंसान के ऊपर जितना भी बड़ा गम आ जाए, इंसान के ऊपर जितनी भी कैफियत आ जाए, अगर वो नमाज पढ़ने लगे तो नमाज के जरिए से उसके सारे गम दूर हो जाएंगे। مشہور ہے کہ وہ لیلا اور مجنون کی جو عشق و معاشقہ تھا مشہور ہے. وہ یہ لیلا جو ہے اس کا نام قیس ہے, لا حول لیلا نہیں مجنون کا نام قیس ہے, اور یہ حضرت عمر فاروق رضی اللہ تعالی عنہ کے دور میں ثابت ہے, باقاعدہ کتابوں میں ان کا ذکر موجود ہے. وہ ایک نمازی کے سامنے سے گزر گیا مجنون, تو صوفی صاحب نے ان کو غصہ کیا کہ آپ میرے سامنے سے گزر گئے, نظر نہیں آتا کہ نماز پڑھ رہا ہوں. کہنے لگے کہ مجھے جب لیلا نظر آتی ہے تو پھر کائنات کی کوئی اور چیز مجھے نظر نہیں آتی, تمہاری نماز صحیح نہیں ہے, تم نماز پڑھ رہے تھے, میں تمہارے سامنے سے گزرا اور تم نے مجھے دیکھ لیا ہے. اور ان تعبد ربك كأنك تراه فإن لم تكن تراه فإنه يراك, اپنے رب کی ایسی عبادت کرو جیسے اللہ کی زیارت کر رہے ہو, جیسے اللہ کا دیدار کر رہے ہو. اور دوسری طرف سے یہ بھی تمہارا عقیدہ ہونا چاہیے کہ اللہ ہر جگہ حاضر و ناظر ہے, تم اللہ کی قدرت کاملہ کی نظر میں ہو, اللہ تمہیں دیکھ رہا ہے. استعینوا بالصبر والصلاة, اے ایمان والو مدد طلب کرو صبر سے اور نماز سے. امام شافعی نے فرمایا ایمان والو اللہ کے دین پہ عمل کرنے میں مدد طلب کرو روزے سے اور نماز سے. یا معاشر الشباب من استطاع منکم الباءۃ فلیتزوج اور ومن لم یستطع فلیصم, حدیث شریف میں آتا ہے آپ صلی اللہ علیہ وسلم نے فرمایا نوجوانوں تم میں سے جو حقوق نکاح ادا کر سکتا ہے وہ فوری طور پہ نکاح کرے, اور تم میں سے جو حقوق نکاح ادا کرنے کی دسترس نہیں رکھتا وہ روزے رکھے. یا ایھا الذین آمنوا استعینوا بالصبر والصلاۃ, اس لیے کہ جو روزہ رکھے گا اس کی نفسانی خواہشات کمزور پڑ جائیں گی, جو روزہ رکھے گا وہ کھانا پینا کم کر دے گا, اور جو کھانا پینا کم کر دیتا ہے بمقتضائے بشریت اس میں بشری تقاضے کم ہو جاتے. حضرت والد صاحب رحمت اللہ علیہ اپنے شاگردوں کو جو خاص نصیحت فرماتے تھے اس میں یہ فرماتے تھے کہ کوشش کرو جتنا کم کھاؤ گے اتنا زیادہ عبادات اور دین پہ عمل آسان رہے گا. یا ایھا الذین آمنوا استعینوا بالصبر والصلاۃ, اے ایمان والو مدد طلب کرو صبر سے اور صلات سے. ان اللہ مع الصابرین, اللہ تبارک و تعالی صبر کرنے والوں کے ساتھ. حدیث شریف میں آتا ہے کہ مسلمان مایوس ہو جاتا ہے یہاں تک کہ وہ کہہ دیتا ہے دعوت فلم یستجب لی, میں نے دعا مانگی لیکن میری دعا قبول نہیں ہوئی, حالانکہ اس کی دعا قبول ہو رہی ہوتی ہے, اس وجہ سے اس کی دعا رک جاتی ہے. اور آج مولوی صاحب کے پاس آ گئے, ان سے کہا جی میرا یہ مسئلہ ہے, ہم کہتے ہیں اللہ آپ کا مسئلہ حل کرے, ہم کیا کر سکتے ہیں. قل لا املك لنفسي ضرا ولا نفعا الا ما شاء الله, پیغمبر آپ فرما دیجئے میں اپنے لیے بھی نفس اور ضرر اور خوشی اور فائدہ اس کا مالک نہیں ہوں, تو آپ کے مسئلے ہم کیسے حل کریں. اللہ تعالیٰ سے دعا کریں گے اللہ تعالیٰ مسائل حل کریں گے. تین دن بعد وہ دوبارہ آ جاتے ہیں, جی آپ نے کہا تھا یہ مسئلہ حل ہو جائے گا, ابھی تک حل نہیں ہوا, اب میں کیا کروں آپ بتائیے. ہاں یا ایھا الذین آمنوا استعینوا بالصبر والصلاۃ, صبر کرو. صبر کیا ہے کہ زبان پہ نہ لاؤ کہ میری دعا قبول نہیں ہوئی. پیوست رہے شجر سے امید بہار رکھ, ڈاکٹر اقبال فرماتے ہیں بس درخت کے ساتھ لگے رہو, اسلام کے ساتھ لگے رہو, اور امید رکھو کہ اللہ کا فضل مجھ پہ جلد متوجہ ہوگا, اللہ کا کرم ہوگا. حتی یقول الرسول والذین آمنوا معه متى نصر اللہ الا ان نصر اللہ قریب. یہ رسول اللہ صلی اللہ علیہ وسلم اور ان سے پہلے جو انبیاء آئے ہیں ان کے ساتھی کبھی کبھی پوچھتے تھے کہ کہاں ہے وہ اللہ کی مدد. پیغمبر موجود ہوتے تھے, کب ہوگی اللہ کی مدد, تکلیف اتنی زیادہ ہو جاتی تھی. الا ان نصر اللہ قریب, سنو اللہ کی مدد آنے ہی والی ہے. انما العسر یسرا, یقیناً جب تکلیف ہے تو اس کے بعد پھر آسانی آتی ہے, یہ قرآن کا وعدہ ہے. ثم ان مع العسر یسرا. میرے محترم بھائیوں, خاص طور پہ جو ہمارے نوجوان ہیں اور ہمارے اس وقت کے ورکنگ کلاس ہے उनको अपना तहम्मुल बहुत बढ़ाना पड़ेगा, उनको हर चीज में अल्लाह की रजा और अल्लाह की मदद तलब करनी पड़ेगी। और बहुत सी चीजें ऐसी होती हैं जो इंसान की ख्वाहिशात के मुताबिक नहीं होती। अमल इंसान मा तमन्ना फलिल्लाहिल आखिरतु वल औला, दुनिया भी अल्लाह की है आखिरत भी अल्लाह की है, आप अल्लाह से मांगे। बन के बंदा जो उसे दिल से सदा देता है, उसका हर काम खुदा जल्द बना देता है। बहाए खून अगर तू आशिकों का, तो हर कतरे से निकले नाम अल्लाह। जमीनों आसमानों अर्श कुर्सी, सभी पीकर हुए सरमस जामे अल्लाह। अल्लाह को याद कीजिए, अल्लाह से मांगिए और अल्लाह वहदहु ला शरीक के सामने गिरिया जारी कीजिए। जनाब रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम, इन्नल्लाह कद गफर लक मा तकद्दम मिन ज़म्बिक व मा ताअख्खर। सहाबा हजरत से कहते थे, हजरत अल्लाह ने आपकी मगफिरत तो फरमाई है, आपको मकाम महमूद का वादा किया है, आपसे वसीले का वादा किया है, आपसे शफात का वादा किया है, आप दुनिया की शफात करेंगे। नस्मा लहु अजीजन का अजीज इल मिर्जल। रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम जब अल्लाह से मांगते थे तो हजरत के सीने में रोने की वजह से हांडी के पकने की तरह आवाज आती थी। आज हम इस तरह दुआ मांगते हैं, आज हम इस तरह नमाज पढ़ते हैं कि हजरत के पांव सूज गए थे खड़े खड़े रहने की वजह से। अल्लाह ने उनको ऐसा ज़ौक अता फरमाया, इन्नक लअला खुलुकिन अज़ीम फसतुबसिरु वयुबसिरून व इन्नक लअज्रन गैर ममनून। ए पैगंबर, आपके लिए अजर बेहिसाब है और आप तो कायनात के पैगंबर हैं और आप तो सैयदुल अंबियाए वल मुरसलीन हैं। सहाबा ने कहा, हजरत इतनी तवील नमाज कि आपके पैरों में चोट लग गई। फरमाया, अफला अबगुनु अब्दन शकूरा, क्या मैं अल्लाह का कदरदान बंदा न बनूं? क्या ऐसी नमाज हमने पढ़ी? जो कहा जाता है कि नमाजें भी पढ़ी जा रही हैं और दुआएं भी की जा रही हैं और आमाल भी किए जा रहे हैं। ठीक है, आपके आमाल अल्लाह ताला कबूल फरमाए और ये कबूलियत का अकीदा रखना हमारे ईमान का हिस्सा है। अल ईमान बैन अल खौफ वर रजा, लेकिन कुछ तहम्मुल होना जरूरी है, कुछ सब्र होना लाजिम है। या अय्युहल्लज़ीना आमनु सबिरू वसाबिरू वराबितू। ऐ ईमान वालो, खुद भी सब्र करोगे और अपने साथियों से भी सब्र का कहोगे और तैयारी पूरी करोगे। हमारे यहां उल्टा काम है, तैयारी कोई नहीं है और जल्दबाजी बहुत ज्यादा है कि बस ये भी हो जाए, वो भी हो जाए, सब कुछ हो जाए। आपने क्या तैयारी की है? रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की खिदमत में एक शख्स आया, या रसूल अल्लाह मतसा, ए अल्लाह के रसूल आखिरत कब है? आपने फरमाया, तुमने क्या तैयारी की है इसकी? भैया जवाब था हजरत का। तो बहरहाल आयत बिल्कुल आप हजरात के सामने है, तर्जुमा इसका बिल्कुल वाज़ेह है। उलमाए किराम ने जो इसकी तफासील बयान की हैं वो भी आप जानते हैं। और फरमाया, वला तकूलू लिमन युक्तलु फी सबीलिल्लाह अमवात, जो अल्लाह के रास्ते में शहीद हो गए उनको आम मुर्दों की तरह मुर्दा न कहिए। ये है इसका दुरुस्त तर्जुमा, ताकि आपको मसाइल में आसानी रहे। बल अहया, बल्कि वो जिंदा हैं, वला किल्ला तशऊरून, लेकिन तुम जानते नहीं हो। आपने सुना होगा, अब ये मसाइल आवामी मसाइल नहीं है, लेकिन आप हजरात की इल्म में इजाफे के लिए, कुछ लोग ममात कहते हैं, कुछ लोग हयात कहते हैं। ममाती का मतलब ये है कि वो ये कहता है कि कब्र के अंदर जो मुर्दा है ये बिल्कुल खत्म हो चुके हैं, कोई जिंदगी के आसार इनमें नहीं है, ये बात गलत है। और हयाती का मतलब यह है कि वो कहता है कि बस वो यहां से कब्र में चले गए, बाकी वो बिल्कुल हमारी आपकी तरह खा भी रहे, पी भी रहे, सब कुछ हो रहा है, और जैसे दुनिया में जिंदगी है ऐसी कब्र में जिंदगी है, ये भी गलत। बल्कि आसान जवाब ये याद रखिएगा कि शरीयत में जिस कदर जिंदगी साबित है वो जिंदगी कब्र में उनके लिए है, और शरीयत में जिस कदर मौत इनके लिए साबित है वो मौत उनके लिए कब्र में है। तो दुनिया से चले गए, रूह निकल गई, इसमें कोई शक नहीं है, पूरी उम्मत का इसकी विरासत तकसीम होगी, कोई शक नहीं है। तो मरे हुए की विरासत क्यों तकसीम होगी? शहीद की विरासत तकसीम होती है, और शहीद अगर जिंदा है तो शहीद के बेवा किसी और से निकाह कैसे करेगी? अहकाम खत्म हो गए, पता चला कि जिंदगी खत्म है, दुनिया से चले गए। हां, उखरवी बरजखी जिंदगी, उसमें वो कुछ कदर अहकाम में बुलंद हो गए हैं आम आदमी से। मैं आपको मिसाल से समझाता हूं, उखरवी अहकाम में जो सबसे ज्यादा बुलंद दर्जा व मकाम है, वमन युतिअल्लाह वर्रसूला फाउलाइका मअल्लज़ीना अनअमल्लाहु अलैहिम मिनन्नबियीना वस्सिद्दीकीना वश्शुहदा। शुहदा का जिक्र किन के साथ आए? अंबिया और सिद्दीकीन के साथ। जब नबी की मौत वाके हो जाती है तो नबी की विरासत तकसीम नहीं होती। अब समझ में आ रही है आपको बात? शहीद एक दर्जा ऊपर गया है लेकिन नबी के दर्जे को नहीं पहुंचा है। नबी भी दुनिया से चले गए हैं लेकिन उनकी विरासत तकसीम नहीं हो रही, इसलिए कि अंबिया का वो दर्जा कि उनकी विरासत तकसीम हो जाए, उलमाए किराम ने मना किया। और अल्लाह ताला कुरान करीम में फरमाते हैं, हे पैगंबर, आप अपनी जौजात से कह दीजिए कि आज के बाद किसी और से तुम्हारा निकाह जायज नहीं है, यहां तक के पैगंबर दुनिया से चले भी जाएं तो उनकी अजवाज किसी और से निकाह नहीं कर सकती। शहीद दर्जे में ऊपर आया है लेकिन पैगंबर के दर्जे पे नहीं आया है, इसलिए शहीद की बेवा निकाह कर सकती है। ये बिल्कुल आसान सा मसला है कि इसमें हमें ना बहुत ज्यादा इफराद की जरूरत है, ना हमें इसमें बहुत ज्यादा तफरीद की जरूरत है, बल्कि शरीयत के अहकाम को हम अपनी सर आंखों पे रखेंगे, मानेंगे, और जहां तक हमें कहा गया कि वो कब्र में जिंदा हैं, हयात बरजखी के साथ वो जिंदा हैं, और जहां तक हमें कहा गया बलहया, और जहां तक हमें कहा गया इन्नक मय्यितुन व इन्नहुम मय्यितून, ए पैगंबर, आपने भी दुनिया से जाना है और दीगर जो सारे लोग हैं इन्होंने भी जाना है, और फरमाया कुल्लु नफ्सिन ज़ाइक़तुल मौत, जो भी पैदा हुआ है उसको मौत चखनी है। कुरान करीम में बेशुमार आयत इस बात पे दलील करती हैं कि वो दुनिया से चले गए, और पैगंबर के बारे में भी फरमाया दुनिया से चले गए। हजरत अबू बकर सिद्दीक रज़ी अल्लाह ताला अन्हु ने जो रसूलुल्लाह की वफात के बाद पहला खिताब किया है, मन काना याबुदु मुहम्मदन फइन्न मुहम्मदन कद माता, जो मोहम्मद की वजह से इबादत करता था अल्लाह की, या मोहम्मद की इबादत करता था, वो सुन ले के मोहम्मद दुनिया से चले गए। खलीफा खुद कह रहे हैं, हजरत के यार गार खुद कह रहे हैं, और जिनको रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने सबसे अपने करीब फरमाया था वो खुद हजरत को वफात करार दे रहे हैं। फिर ये नहीं कहा जा सकता कि हजरत दुनिया की जिंदगी में जिंदा हैं। हजरत हयात बरजखी में अल्लाह वहदहु ला शरीक ने जिस कदर अपनी कुदरत कामिला में अंबिया को मकाम और दर्जात दिए हैं, वो उम्मती से बहुत बड़े हैं, इसमें कोई शक नहीं। मेराज की हदीसों में आता है, रायतु मूसा युसल्ली फिल कब्र इंद कसीबिल अहमर, मैंने मूसा अली सलाम को देखा कि हजरत मूसा अपनी कब्र में नमाज पढ़ रहे थे सुर्ख टीले के पास। हजरत वालिद साहब इस आयत से, इस हदीस से इस्तिलाल फरमाते थे कि सहाबा ने यह नहीं कहा कि हजरत ये कब्र किधर है, जरूर बता दीजिए क्योंकि मजार बनाना है, अगरबत्तियां भी तैयार हैं, फूलों की चादरें भी तैयार हैं, और वहां जाके हमने ये सारे काम करने ही करने। सहाबी ने पूछा, हजरत किधर है कब्र? आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, जब दोबारा वहां से गुजर होगा तो बता दूंगा, बस। इससे ज्यादा नहीं कहा कि बरसी बनाई जाए, मेला लगाया जाए। आज तक हजरत मूसा अलैहि सलाम की कब्र ना मालूम। पता चला कि इस्लाम की तालीमात कब्र परस्ती नहीं है, इस्लाम की तालीमात हजरत मूसा अलैहि सलाम का जो असल पैगाम था, व इलाहुकुम इलाहुन वाहिद ला इलाहा इल्लल्लाहुर रहमानुर रहीम, वो इस्लाम का पैगाम है। तो बहरहाल अल्लाह ताला ने फरमाया, वला तकूलु लिमन युक्तलु फी सबीलिल्लाह अमवात, जो अल्लाह के रास्ते में शहीद हो जाए वो आम मुर्दों की तरह नहीं है, बलाहिया, बल्कि वो हयात बरजखी में जिंदा हैं। वला किल्ला तशऊरून, लेकिन तुम जानते नहीं हो। वला नब्लुवन्नकुम, और यकीनन हम तुम्हें आजमाएंगे। ये आयत कैसी अजीब आयत है کہ آج جب یہ آیت میں نے تفسیر کے لیے کھولی تو گویا کہ آج کل کے حالات جو ہو رہے ہیں وہ اس آیت میں موجود ہیں. ہم ضرور تمہیں آزمائیں گے بشئی من الخوف, خوف کی وجہ سے. خوف کتنا ہے, کس قدر ہے, یہ زبان سے بیان نہیں کیا جا سکتا. اپنوں کے ہاتھوں اور اپنے بڑوں کے ہاتھوں ہماری عوام کیسی ذلیل و خوار ہو رہی ہے. روزانہ خبر آتی ہے کہ فلاں آدمی کو مار دیا گیا موبائل نہ دینے کی وجہ سے, فلاں آدمی کو مار. اب تو خواتین پہ ہاتھ اٹھانا شروع ہو گئے ہیں اور یہ بے غیرتی اتنی زیادہ بڑھ گئی ہے. خدا کی قسم جب تک اہلیان کراچی یہ طے نہ کر لیں کہ آج کے بعد کوئی چور ڈاکو زندہ بچ کے نہیں جائے گا, یہ حالات بہتر نہیں ہوں گے. قربانی دینی پڑتی ہے, لیکن چور ڈاکو کو پتا ہو کہ میں نے یہ حرکت کی تو یہ میرے گھر تک مجھے لینے آ جائیں گے, خدا کی قسم وہ بھاگ کے دکھائے. ایسا نہیں ہو سکتا. خوف کی وجہ سے ہر آدمی بھاگتا ہے کہ چلو چھوڑو, میرا مسئلہ نہیں ہے, نکلو یہاں سے. وَلَنَبْلُوَنَّكُمْ بِشَيْءٍ مِّنَ الْخَوْفِ, میں ضرور آزماؤں گا تمہیں خوف سے. وَالْجُوعِ, اور بھوک بھی لگے گی. ہر جگہ فقراء, مساکین پیٹ خالی ہیں, سیلاب آ چکا ہے, پریشانیاں ہیں, بھوک موجود ہے. اس کا یہ مطلب ہے کہ ہم اسلام چھوڑ دیں, ہم اسلام کی تعلیمات سے منحرف ہو جائیں؟ ہرگز نہیں. یہ تو قرآن کریم نے ہمیں پہلے بتا دیا ہے کہ یہ اعمال ہونے چاہیے. اور یاد رکھیے گا, اللہ تعالیٰ اتنے پیارے ممتحن ہیں, اللہ تعالیٰ ہم سے اتنی محبت کرتے ہیں کہ پہلے سے بتاتے تھے کہ یہ امتحان آپ کا ہونے والا ہے, تیاری کر لیجئے اس کی. حالانکہ امتحان میں تو پرچہ آؤٹ نہیں ہوتا, لیکن اسلام کے امتحان میں ہمیشہ پرچہ آؤٹ ہوتا ہے آپ کی آسانی کے لیے, کہ یہ سلیبس ہے, اس کے اوپر چلنا ہے تو کامیابی ملے گی. فرمایا بھوک بھی لگے گی, ونقص من الاموال, بینک بیلنس بھی ختم ہو جائیں گے, پلاٹ بھی سستے ہو جائیں گے, ہر طرف کاروبار بھی رک جائے گا. تو کیا ہم اسلام سے ہٹ جائیں؟ کیا ہم علماء اور طلباء اور اہل دین اور مدارس دینیہ کی مدد کرنا چھوڑ دیں؟ ہرگز نہیں. بلکہ یہ وہ درجہ آتا ہے کہ جہاں پتہ چلتا ہے کہ کون بڑی ہمت والا ہے. لا يستوي منكم من انفق من قبل الفتح وقاتل اولئك اعظم درجه من الذين انفقوا, جنہوں نے پہلے پہلے مشکل ترین حالات میں اسلام کی مدد کی تھی وہ درجے میں سب سے بڑے ہیں, قرآن کہتا ہے. اور ونقسم من الاموال والانفس, اور بندے بھی آگے پیچھے ہوتے رہیں گے. ابھی کرونا آ گیا, ابھی ڈینگی آ گیا, ابھی فلانا آ گیا, اچھا خاصا آدمی غریب انتقال کر جاتا ہے, مر جاتا ہے, تو کیا ہم اللہ سے ناراض ہو جائیں؟ گھر میں اولاد ہوتی ہے اور موت کا ہونا واقع حق ہے, گھر میں ماں باپ ہوتے ہیں, گھر میں بہن بھائی ہوتے ہیں, وہ کسی دن انتقال کر جائیں, قرآن کہہ رہا ہے پہلے سے تیاری کرو اس کی, ایسا ہونے والا ہے. لیکن اس کا یہ مطلب نہیں کہ آپ اللہ تعالی سے لڑائی شروع کر دیں, بلکہ آپ اس کی تیاری کریں صبر کے ساتھ. اور فرمایا والثمرات, سبزیاں, پھل فروٹ. آج کل آپ دیکھ رہے ہیں جامعہ عربی احسن العلوم کے لیے جو سبزی آتی تھی ایک ہفتے کی, اللہ جانے وہ کہاں سے کہاں پہنچ گئی, ڈبل سے بھی زیادہ چلی گئی. اللہ کا لاکھ لاکھ شکر و کرم ہے کہ طالب العلم کو یہ پتہ بھی نہیں کہ سبزی مہنگی ہوئی یا سستی ہوئی, وہ ہمارا مسئلہ ہے اور اللہ کی مدد سے کام چل رہا ہے. فرمایا سبزیاں بھی ختم ہو جائیں گی, فروٹ بھی ختم ہو جائیں گے, وہ باغات میں کیڑا لگ جائے گا, سیلاب آ جائے گا, اس سے تم لوگوں نے گھبرانا نہیں ہے, تیاری کر کے رکھنی ہے. وبشر الصابرین, اور ان ساری چیزوں کو برداشت کر کے جو اللہ کی عبادت کرے, اسلام پہ ثابت قدم رہے, مبارک ہو اس کے لیے خوشخبری ہے, اللہ تعالیٰ اس کو عظیم درجات دیں گے. انما یوفی الصابرون اجرہم بغیر حساب, اللہ نے قرآن میں دوسرے مقام پہ فرمایا ہے ہم صبر کرنے والوں کو بے حساب دیتے ہیں. الذین اذا اصابتهم مصیبہ, اور یہ وہ لوگ ہیں جن کو کوئی آفت آتی ہے, کوئی مصیبت آتی ہے, کوئی ناگہانی حادثہ ہوتا ہے, کوئی مشکل میں آ جاتے ہیں, کسی طرح سے ان کے نہ چاہنے والا عمل ہو جاتا ہے, قالو کہتے ہیں انا للہ و انا الیہ راجعون, ہم خود خدا کے ہیں اور ہم سب نے لوٹ کے اللہ کے پاس جانا ہے. حدیث شریف میں آتا ہے الا انا للہ ما اخذ وله ما اعطى وكل شيء عنده مسمى, اللہ ہی نے جو دیا تھا وہ اللہ کا تھا, اور جو تمہارے پاس تھا اور واپس چلے گیا اللہ نے واپس لے لیا, اور ہر چیز کے اللہ کے ہاں مقدار مقرر ہے. حضرت والد صاحب رحمت اللہ علیہ نے ایک واقعہ سنایا، حضرت امیر المومنین ملا عمر رحمت اللہ علیہ جو تحریک طالبان کے امیر تھے، ان کی موجودگی میں کسی طالب سے پلیٹیں ہاتھ سے گر گئیں، ٹوٹ گئیں. بڑی عجیب بات تھی، اتنے بڑے آدمی ہیں. تو وہاں حضرت نے یہ فرمایا، وَكُلُّ شَيْءٍ عِنْدَهُ بِأَجَلٍ مُسَمَّى، انہوں نے فرمایا کہ ہر چیز کے اللہ کے ہاں مقدار مقرر ہے. ان پلیٹوں کی مقدار ختم ہو گئی تھی، ٹوٹ گئی، بات ختم ہو گئی. ایسا ایمان ہونا چاہیے ہمارے قائدین کا، اور ایسے ہمارے اسلاف کا عمل ہونا چاہیے. الذین اذا اصابتهم مصیبہ، جب بھی ان کو کوئی ناگہانی آفت پیش آ جائے، قالوا انا للہ و انا الیہ راجعون. یہ لفظ ان نہیں ہے، انا ہے، انا للہ و انا الیہ راجعون. اولئک علیہم صلوات من ربہم و رحمہ، انہی پر اللہ کی طرف سے رحمتیں ہیں اور اللہ کی طرف سے فضل و کرم ہے. واولئک هم المهتدون، اور یہی لوگ ہدایت یافتہ ہیں. الحمدللہ رب العالمین، لا الہ الا اللہ وحدہ لا شریک لہ، له الملك وله الحمد وهو على كل شيء قدير. لا إله إلا الله الحليم الكريم. سبحان الله رب العرش العظيم، والحمد لله رب العالمين. نسألك موجبات رحمتك وعزائم مغفرتك والغنيمة من كل بر والسلامة من كل إثم. اللهم لا تدع لنا ذنبا إلا غفرته، ولا هما إلا فرجته، ولا حاجة إلا قضيتها، يا أرحم الراحمين ويا أكرم الأكرمين. اللهم حل مشكلاتنا واقض حاجاتنا وادفع عنا بلياتنا واشف مرضانا واسمع دعواتنا انك سميع الدعاء. دعا فرمائیے، اللہ تعالیٰ مسلمانوں کی دعائیں قبول فرمائے. جو بیمار ہیں ان کے لیے دعا کیجئے، اللہ تعالیٰ ان کو صحت اور عافیت دے. جو مسلمان مرحومین دنیا سے چلے گئے، اللہ تعالیٰ ان کی مغفرت فرمائے. پاکستان کے چپے چپے ذرے ذرے کی اللہ تعالیٰ حفاظت فرمائے. یہاں کے حاسدین، دشمنان، فتنہ گر سب سے اللہ تعالیٰ ہماری آپ کی حفاظت فرمائے. اور یہاں کے روئے زمین کو اللہ تعالیٰ، قال اللہ قال الرسول، اسلام اور مسلمان کا عظیم مرکز جیسے الحمدللہ پوری عالم میں ہے، اللہ تعالیٰ اس کو مزید رو بترقی فرمائے. اور یہاں کے تمام وہ مخلصین جو اس روئے زمین کی خدمت میں مشغول ہیں، اللہ تعالیٰ ان کی مدد کرے. اور جو اس روئے زمین کو تباہ کرنا چاہتے ہیں یا کسی سازش کے عناصر ہیں، اللہ تعالیٰ ان کے شر سے ہمیں آپ کو محفوظ رکھے. علماء، طلباء، اہل دین، مساجد، مبلغین، مجاہدین، اللہ تعالیٰ سب کی مدد و نصرت کرے. اور خاص طور پہ جامعہ عربیہ احسن العلوم، جامعہ احسن الدراسات، جامعہ احسن المقاصد، جامعہ چراغ الاسلام، جامعہ عثمان، جامعہ مفتی محمود، جامعہ امام ابی یوسف اور تمام اسلامی ادارے، اللہ تعالیٰ ان کی دن دگنی رات چگنی ترقیات نصیب فرمائے. یہاں کے طلباء، یہاں کے علماء، یہاں کے نمازی، یہاں کے مبلغین، اللہ تعالیٰ سب کو خوب خوب جزائے خیر عطا فرمائے. حاضرین مجلس کے حق میں دعا فرمائیے، اللہ تعالیٰ ان کے گھروں میں، ان کے اموال میں، ان کے کاروباروں میں، ان کے کاموں میں خاص فضل و احسان شامل حال کرے. اللہ تبارک و تعالی ہر دعا قبول فرمائے. اللہ تعالی ہمیں آپ کو مصیبتوں سے بچائے، آفات سے بچائے، فتنوں سے بچائے، حاسدین سے بچائے، دشمنوں سے بچائے، ساحرین سے بچائے، جن و انسان و شیطان کے شر سے اللہ تعالی ہمیں آپ کو محفوظ رکھے. فسیکفیکہم اللہ وهو السمیع العلیم. صبغۃ اللہ ومن احسن من اللہ صبغۃ ونحن له عابدون. دعا فرمائیے، اللہ تعالی حضرت والی صاحب کے درجات بلند فرمائے. حضرت نے جو عظیم محنت کی ہے اور پاکستان کا ایک نامور ادارہ دین اسلامیہ کا قائم فرمایا ہے، الحمدللہ وہ شب و روز اللہ کی دین کی خدمت میں مصروف عمل ہے. اللہ تعالیٰ اس گلشن کو تا قیامت بہار پہ رکھے، اللہ تعالیٰ اس گلشن کو تا قیامت پھولوں سے سجا ہوا رکھے. مجھ عاجز و فقیر کے لیے دعا کیجئے، اللہ تعالیٰ میری ٹوٹی پوٹی خدمات کو قبول فرمائے. میری والدہ محترمہ ہیں اور اکثر ان کی طبیعت ناساز رہتی ہے، ان کے لیے دعا کریں، اللہ تعالیٰ ان کا سایہ ہم پہ سلامت رکھے. میری بہنیں ہیں، میرے بھانجے ہیں، میری بھانجیاں ہیں، اور سب سے حضرت والد صاحب بہت محبت کرتے تھے، اللہ تعالیٰ آپ کے بہنوں اور آپ کے بھانجوں اور بھانجیوں، آپ کے آل اولاد کے حق میں ہماری دعائیں قبول فرمائے. صلی اللہ تعالیٰ علی خیر خلقہ محمد وعلی آلہ وصحبہ اجمعین برحمتک یا ارحم الراحمین. ہاں، وہ ڈاکٹر عتیق صاحب کی صاحبزادی، انہوں نے خاص طور پہ نماز سے پہلے مجھے کہا کہ وہ بہت بیمار ہے، دعا کیجیے اللہ اس کو صحت دے. صلی اللہ تعالیٰ.